यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत। राजनैतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण र विकासका लागि नीति तथा कार्यक्रमको विशेष जोड़। संघीय संसदको बजेट अधिवेशन शुरू। सरकारले ल्याएका संवैधानिक परिषद सहित 8 अध्यादेश दुवै सदनमा पेश। यस वर्षको एसईईको नतिजा सार्वजनिक। 65.98% विद्यार्थी उत्तीर्ण। गत वर्षभन्दा 4% नतिजामा सुधार। चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाह 39% वृद्धि। यस वर्षको मनसून अवधिमा देशभर 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 दिने चीन भ्रमणका लागि भोलि बेजिङ पुग्नुहुँदै।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा हिजो सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। नीति तथा कार्यक्रममा सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक संवादका माध्यमबाट संविधान संशोधन प्रक्रिया अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको छ। राष्ट्रपति पौडेलले सरकारले संविधान संशोधनको बहसपत्र राजनीतिक सहमतिमा तयार पार्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा बहसपत्र तयारीका लागि गृह कार्य भइरहेको छ। नीति तथा कार्यक्रममा सरकारले अघि सारेका शासकीय सुधारका 100 कार्यसूचीलाई पूर्ण कार्यान्वयनको सुनिश्चितता गर्ने र निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ। नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नतिका लागि आगामी दशक औसत आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य सरकारले नीति तथा कार्यक्रममा लिएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ। नयाँ चरणको आर्थिक सुधार श्रृंखला अन्तर्गत कानूनी र संस्थागत सुधार गरिनेछ। आर्थिक क्रियाकलापलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगदरहित पारदर्शी राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिक रूपमा प्रक्रिया अघि बढ़ाउने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। करको संरचना पुनरावलोकन गरी मध्यमवर्गीय परिवारको बोझ घटाउने लक्ष्य लिइएको छ। दोहोरो करमुक्ति सम्झौता विस्तार गरिने, प्रदूषण र पूर्वाधारमा छरिएका शुल्कलाई एकीकृत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। राष्ट्रपति पौडेलले सुशासनलाई समृद्ध नेपालको आधारशुलाका रूपमा ग्रहण गर्दै सार्वजनिक सेवाको प्रभावमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढ़ाउने बताउनुभयो।
सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढ़ाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई सुदृढ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। समस्याग्रस्त सहकारीमा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षण कोषको स्थापना र बचतकर्ताको रकम फिर्ताको प्रक्रिया अघि बढ़ाइने राष्ट्रपति पौडेलले बताउनुभयो।
सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष, कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ। कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गरिनेछ। पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिनेछ।
सम्पत्ति शुद्धिकरणको अन्तर्राष्ट्रिय मापदण्ड पूर्ण पालना गर्दै जोखिम न्यूनीकरणका लागि नियमन, सुपरिवेक्षण र अभियोजन प्रणाली कार्यान्वयनमा ल्याइने राष्ट्रपतिले संसदमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। राष्ट्रपति पौडेलले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवाको निर्यात, जलविद्युत, पर्यटनलाई आर्थिक रूपान्तरणको प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिने उल्लेख गर्नुभएको छ।
सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत, पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिनेछ। निर्भर अर्थतन्त्रलाई ज्ञान सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गरिनेछ।
राष्ट्रपति पौडेलले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान गरी स्थायी आवास र जग्गाको स्वामित्वको सुनिश्चितता गरिने नीति तथा कार्यक्रमका प्रस्तुत गर्ने क्रममा बताउनुभयो।
आवासविहीन, सीमान्तकृत, विपन्न तथा विपद प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिनेछ। वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिनेछ। मध्य पहाड़ी लोकमार्ग आसपासका नयाँ शहरलाई पहिचानयुक्त शहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिनेछ।
धितुपत्र बजारमा गैरावासीय नेपालीको सहभागिता विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्यसै गरी पूर्वाधार वित्त पोषण मोडल अघि सारिएको छ। वैकल्पिक वित्त, डायस्पोरा पूँजी र निजी लगानी परिचालनको नीति सरकारले लिएको छ। रूपान्तरणकारी आयोजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र समयसीमामा कड़ाई गरिने सरकारले उल्लेख गरेको छ। सार्वजनिक खर्चमा सुधार, सार्वजनिक संस्थानहरूको वर्गीकरण सरकारले गर्नेछ। संस्थानहरूको वर्गीकरण गर्दा एक आपसमा गाभ्ने तथा निजी क्षेत्रसँग सहकार्य गरिनेछ। त्यसै गरी रणनीतिक साझेदार भित्र्याउने लक्ष्य पनि सरकारले लिएको छ। अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानूनी मान्यता दिइनेछ। यसले विदेशी मुद्राको आर्जन र कर व्यवस्थापनमा सहज हुने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। सरकारले व्यवसायको दर्तादेखि अनुमतिसम्मका प्रक्रियाका लागि समय तोक्ने भएको छ, जसलाई लगानी एक्सप्रेसको नारा दिइएको छ। विशेष आर्थिक क्षेत्रमा साझा पूर्वाधारसहितको औद्योगिक ग्राम स्थापनाको नीति अघि सारिएको छ। सार्वजनिक निजी साझेदारीमा कृषि कम्पनी र सञ्जालहरू स्थापना गरिनेछ। उत्पादन पछिको क्षति न्यूनीकरण र आपूर्तिलाई त्यसले सहज बनाउने उल्लेख गरिएको छ। औद्योगिक नीति 2067 परिमार्जन गरी नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गरिनेछ। वैदेशिक लगानीलाई सुरक्षित, व्यवस्थित र प्रतिफलमुखी बनाइनेछ। विप्रेषणलाई उपभोगबाट उत्पादनशील लगानीमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। लैंगिक हिंसामा शून्य सहनशीलता अपनाउँदै मानव बेचबिखन मुक्त समाज निर्माणको नीति सरकारले लिएको छ। हिंसा पीड़ित केन्द्रित सेवा प्रणाली सुदृढ़ गरिनेछ। उद्धार, कानूनी सहायता, पुनस्थापना र सामाजिक पुनएकीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछन्। राष्ट्रिय मानवाधिकार आयोगको क्षमता वृद्धि गर्ने, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई थप सुदृढ़ गर्दै अनुसन्धान र कार्यवाहीको प्रक्रिया प्रभावकारी बनाइने, राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिने राष्ट्रपति पौडेलले बताउनुभयो। राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतालाई अवसरका रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिइने बताउनुभयो।
डिजिटल हस्ताक्षर, अनलाइन सेवा र समयबद्ध निर्णय प्रणाली मार्फत नागरिकलाई लाइन झन्झट र अनुपयुक्त मध्यस्थताबाट मुक्त गरिनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुदृढ गर्दै अनुसन्धान, अभियोजन र कार्यवाही प्रणाली प्रभावकारी बनाइनेछ। राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिनेछ। भ्रष्टाचार उजुरीकर्ताको पहिचान संरक्षण र पुरस्कार सम्बन्धी व्यवस्था गरिनेछ। उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरण आर्थिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ।
सामाजिक क्षेत्रका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, दोहोरोपनको न्यूनीकरण र सेवा प्रवाहमा एकरूपताको लक्ष्य सरकारले लिएको छ। संघ प्रदेश र स्थानीय तहबीच त्यसका लागि समन्वय गरिनेछ। विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गरिनेछ। सार्वजनिक यातायातलाई भरपर्दो बनाइनेछ। पूर्वाधारको विकासलाई तीव्र बनाउने, सार्वजनिक यातायात तथा सड़क सम्बन्धी कानूनको परिमार्जन गर्ने, ठूला आयोजनाहरू समयमै सम्पन्न गर्न सुधारिएको ठेक्का प्रणाली कानूनमा ल्याउने र इन्जिनियरिङ मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्यसैगरी सड़क, रेल, जल, रोपवे र हवाई यातायातलाई समेट्ने गरी एकीकृत राष्ट्रिय यातायात गुरू योजना तयार पारिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि हिजो प्रतिनिधि सभा र राष्ट्रिय सभाले धन्यवाद ज्ञापन गरेको छ। यसअघि संयुक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभयो। प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठक प्रारम्भ हुनासाथ हिजो विपक्षी दलका सांसदहरूले आआफ्नो आसनबाट उठेर विरोध गर्न थालेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी प्राप्त पत्र वाचन गरिएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले सुकुम्बासीको बस्ती व्यवस्थापन अध्यादेश लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले आह्वान भइसकेको संसद स्थगन गरेर अध्यादेश ल्याइएको, त्यसैगरी प्रधान न्यायाधीशको सिफारिशमा प्रचलित अभ्यास र परम्परा तोड़िएको भनी चिन्ता व्यक्त गर्नुभयो। संघीय संसदको हिजोको बैठकमा सरकारले ल्याएका आठवटा अध्यादेश पेश भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठकमा सरकारले अध्यादेशहरू पेश गरेको हो। 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। यो नतिजा गत वर्षको भन्दा 4% सुधार हो। सार्वजनिक गरिएको नतिजा अनुसार 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा 65.98% विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो।
टोटल चाहिँ परीक्षार्थी मध्ये नियमिततर्फ 65.98% चाहिँ ग्रेडेड भएका छन्। 4,30,667 मध्ये 2,84,160 जना विद्यार्थी ग्रेडेड छन् र 1,46,507 जना चाहिँ नन ग्रेडेडमा चाहिँ रहेका छन्। 1-2 चाहिँ जीपीए प्राप्त गर्ने 7 जना विद्यार्थी छन्। त्यसै गरेर 2-2.4 प्राप्त गर्ने 5,190 जना विद्यार्थी छन्। त्यसै गरी 2.4-2.8 जीपीए प्राप्त गर्ने 55,977 जना विद्यार्थी छन्। त्यसै गरेर 2.8-3.2 चाहिँ जीपीए प्राप्त गर्ने 94,222 जनाले प्राप्त गरेका छन्।
सरकारले वैशाख 29 गतेभित्र अर्थात आजभित्र नतिजा सार्वजनिक गर्नुपर्ने भनी समय सीमा दिएपछि बोर्डले तीव्र गतिमा तयारी गरी परीक्षा सम्पन्न भएको 29 दिनमा हिजो अबेर राति नतिजा सार्वजनिक गरेको हो। परीक्षामा 2,84,160 विद्यार्थी ग्रेटेड भएका र 1,46,507 जना परीक्षार्थी नन ग्रेटेड भएका शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले जानकारी दिनुभयो। सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रिग्मी, हरि प्रसाद भुयाल, विनोद शर्मा र सारंगा सुवेदीको संवैधानिक इजलासमा उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो। न्यायाधीशहरू विनोद शर्मा र सारंगा सुवेदीले फरक मत राख्नुहुँदै अपूरणीय क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा आफूहरूको सहमति नभएको बताउनु भएको थियो। अदालतले यो विषयमा दुवै पक्षलाई छलफलका लागि जेठ 6 गते बोलाएको छ। त्यसैगरी सर्वोच्चले नै विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विश्वविद्यालय समन्वय समितिले गत चैत्र 20 गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन भनी अल्पकालीन आदेश जारी गरेको हो। अदालतले त्यस विषयमा जेठ 4 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। यस वर्षको मनसून अवधिमा देशभर औसत भन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रमको वृद्धि र चरम मौसमी घटना हुनेछ, जसका कारण मनसूनजन्य विपदको जोखिम भने उच्च रहने राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। मनसूनजन्य पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 को मस्यौदामा यो वर्ष 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ। तराई तथा तल्लो भेगमा बाढ़ी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना औल्याइएको छ। प्राधिकरणले मौसमजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचनाको प्रणाली, सुरक्षित स्थानको पहिचान, राहत सामग्रीको तयारी र उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई भनिएको जनाएको छ। जल तथा मौसम विज्ञान विभागले मनसूनको अवधिमा नेपालमा यस वर्ष सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ़ने प्रक्षेपण यसअघि गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जेठ 1 गते शुक्रबार प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको मन्त्री परिषदको बैठकले जेठ 1 गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिश गर्ने निर्णय गरेको मध्य प्रदेशका मुख्यमन्त्री यादवले जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीमा अनुगमनबाट प्राप्त तथ्य र सुझावसहितको संक्षिप्त प्रतिवेदन सरकारलाई पठाएको छ। आयोगले उपत्यकाका विभिन्न नदी किनारामा सार्वजनिक जग्गाहरूमा वर्षौंदेखि बस्दै आएका सुकुम्बासी बस्तीका घरटहरा सरकारले हटाइदिएको सन्दर्भमा अनुगमन गरी प्रतिवेदन हिजो सरकारलाई पठाएको हो। प्रतिवेदनमा गर्भवती, सुत्केरी, बालबालिका, त्यसै गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीहरूलाई आवश्यक पोषणयुक्त खानेकुरा, नियमित औषधि उपलब्ध गराउन, लैंगिक संवेदनशील विषयहरूलाई सम्बोधन गर्न र उनीहरूको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिन सुझाव दिइएको छ। पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले आयोजित वृहत पाशुपत क्षेत्र पदयात्रा हिजो सम्पन्न भएको छ। चैत्र 16 गते कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरी फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुर आदि क्षेत्रमा सिद्धलिंगको दर्शन पदयात्रा गरी समूह 42 दिनमा पशुपतिनाथ आइपुगेको थियो। रौतहटको गुजरा नगरपालिकाको पल्टुवा र जुगौलिया जोड्ने पुल निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ। रौतहट संवाददाता रूपेन्द्र पटेलको यो रिपोर्ट।
रौतहटको गुजरा नगरपालिका वाडा नम्बर 7 रहेको जुगौलिया र पल्टुवा जोड्ने लमाहा खोलामा निर्माणधीन पुल लामो समयदेखि अलपत्र परेको छ। 2073 चैतमा शिलान्यास भएको 3 स्पानको पुल 2075 चैत मसान्तभित्र सक्नुपर्ने थियो, तर पुल हालसम्म अलपत्र हुँदा स्थानीय बासिन्दा भने शास्ति खेप्न बाध्य भएका छन्। 6,25,00,000 लागतमा पप्पू शिवशंकर जेबी कन्स्ट्रक्सनले ठेक्का लिएको सो पुलको हाल 3 स्पानको संरचना मात्र निर्माण भएको छ। पुल निर्माण अधुरै रहदा स्थानीय बासिन्दा दैनिक आवत जावतमा समस्या झेल्न बाध्य भएका छन्। वर्षायाममा झन जोखिम बढ्ने गरेको उहाँहरूको भनाइ छ। गुजरा नगरपालिका वाडा नम्बर 7 वाडा अध्यक्ष अब्दुल काले पुल नबन्दा स्थानीयले टाढाबाट घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो।
आवश्यकता वाकेमा बडा दिवाली भए देखे कभी पानी आवले त धरनियो के आना जाना भी सब बन्द हो जाले।
यस्तै गुजरा नगरपालिकाका समाजसेवी शेख बद्रुद्दिनका अनुसार वर्षायाममा 5 मिनटको बाटो 3-5 किलोमिटर टाढाबाट घुमेर जानुपर्ने बाध्यता रहेको बताउनुभयो।
वर्षाको समयमा घटना छ डुबे पानी घटना छ डुबे 5 मिनटको बाटो अगर पल्टुवाको डुबुलिया 3 किलोमिटर घुम्छ।
पुल निर्माणको कार्य शुरू भएको झण्डै 9 वर्ष बितिसक्दा समेत पुल नबन्दा स्थानीयमा निराशा छाएको छ। सड़क डिभिजन कार्यालय चन्द्रनिगापुरका सूचना अधिकारी संजय यादवले निर्माण कम्पनीले एकै पटक धेरै पुल निर्माणको ठेक्का लिँदा काम प्रभावित भएको बताउनुभयो।
निर्माण व्यवसायीले 4-5 वटा पुलको ठेक्का लियो, कार्य बुझ्ने गर्दा उसले समयमा काम गर्न सकेन। हाम्रो मिटिङ हुँदाखेरि नै आउँदो चैतभित्र निर्माण कार्य सम्पन्न गर्छ भनेर उहाँले प्रतिबद्धता गर्नुभएको
छ। वर्षौंदेखि अधुरो रहेको पल्टुवा जुगौलिया पुल समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा शास्ति खेप्न बाध्य छन्। सम्बन्धित निकायले 2083 चैत मसान्तभित्र काम सक्ने चेतावनी दिए पनि हालसम्म काम शुरू नहुँदा स्थानीयको निराशा भने घटेको छैन। रूपेन्द्र पटेल, रौतहट।
केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी चिनफिङ बीच बेजिङमा भोलि भेटवार्ता हुँदैछ। तीन दिने उच्चस्तरीय भ्रमणका लागि राष्ट्रपति ट्रम्प भोलि बेजिङ पुग्नुहुनेछ। चीनले अमेरिकालाई ताइवानको र अमेरिकाले चीनलाई इरानको विषयमा आफ्नो पक्षलाई अनुकूलता हुने गरी काम गरोस् भन्ने चाहना व्यक्त गरिरहेका छन्। तर दुवै मुलुक आफ्नो अडानमा भने कायमै छन्। वरिष्ठ अधिकारीहरूले ताइवान मामिलामा अमेरिकाको नीतिमा कुनै परिवर्तन नभएको र भविष्यमा पनि हुने अपेक्षा नगरिएको बताएका छन्। वाशिङटनमा संचार माध्यमसँग कुरा गर्दै अमेरिकी अधिकारीहरूले राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी चिनफिङ बीच ताइवानका विषयमा टेलिफोनमा निरन्तर वार्ता भइरहेको र वार्ता मार्फत चीनलाई अमेरिकाले आफ्नो अडान स्पष्ट रूपमा राखिरहेको जानकारी गराएका छन्। अमेरिकी अधिकारीहरूले ताइवानलाई हतियार बिक्री गर्न अमेरिकाले नछाड्ने पनि बताएका छन्। राष्ट्रपति दोयको भेटमा इरान मुद्दा त्यसै गरी व्यापार र ताइवान लगायतका धेरै विषयहरूमा छलफल हुने अधिकारीहरूले बताएका छन्। उता चिनिया विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति ट्रम्पले चीनको राजकीय भ्रमण गर्ने जनाएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले इरानको विषयमा चीनलाई दवाब दिन सक्नेछन्। चीन इरानको तेलको ठूलो खरिदकर्ता हो। अमेरिका र चीनबीच लामो समयदेखि व्यापार करलाई लिएर तनाव जारी छ। प्रतिवेदनहरूका अनुसार दुवै देशले व्यापार प्रणालीलाई स्थायित्व र नयाँ व्यापार सम्झौताका लागि छलफल गर्न सक्नेछन्। ताइवानको मुद्दा वार्ताको महत्वपूर्ण भाग भए पनि अमेरिकाले आफ्नो धारणा स्पष्ट पारिसकेको सन्दर्भमा विवाद त्यसै समाधान होला भन्न सक्ने स्थिति देखिएको छैन। चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ भने अमेरिकाले ताइवानलाई निरन्तर सैन्य र राजनैतिक सहयोग गर्दै अलग राष्ट्रका रूपमा प्रक्रिया अघि बढ़ाउन मद्दत गरिरहेको छ। इरानले युद्ध अन्त्यका लागि विभिन्न माग समावेश गरेर ल्याएको प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति इरानको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार्य भन्दै खारेज गर्नुभएको छ। उहाँले आणविक कार्यक्रमको अन्त्य र युरेनियमका विषयमा अमेरिकी प्रस्ताव सम्बोधन नगरे इरान विरूद्ध कड़ा रूपमा प्रस्तुत हुने चेतावनी पनि दिनुभएको छ। थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको आरोपमा तोकिएको जेल सजाय भुक्तान गरी बैंककको जेलबाट हिजो रिहा हुनुभएको छ। दशकौंदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेको थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिनलाई भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय सुनाइएको थियो। त्यसमध्ये उहाँले 8 महिना जेल जीवन बिताउनुभयो भने आगामी 4 महिना घरमै निगरानीमा राखिनेछ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषणा प्रवाह 39.1% वृद्धि भएको छ। यस अवधिमा नेपालमा 16,59,41,00,00,000 रूपियाँ बराबरको रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषणा प्रवाह 10.2% बढ़ेको थियो। 2082 चैत महिनामा मात्र विप्रेषणा प्रवाह 209,75,00,00,000 रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह 139,54,00,00,000 रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 31.9% वृद्धि भई 11,55,00,00,000 पुगेको छ। सरकारले निकै लामो समयदेखि घाटामा सञ्चालन भइरहेका सार्वजनिक संस्थानहरूको सुधारका लागि नयाँ नीति लागू गर्ने घोषणा गरेको छ। सोमबार आगामी आर्थिक वर्ष 2083-84 नेपाल सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको शेयर ऋण लगानी रहेका अधिकांश सार्वजनिक संस्थान हाल नोक्सानको स्थितिमा रहेकोले तिनको बोझ कम गर्न सरकारले विभिन्न विकल्प अघि सारेको बताउनुभयो।
देशको इज्जत र प्रतिष्ठालाई विश्वमा चिनाउने खेलकुदलाई यसपालिको नीति तथा कार्यक्रम 2083-84 सरकारले समेटेको छ। संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले समग्र नीति तथा कार्यक्रम प्रस्तुत गर्दा खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता र स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचानका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो। यसै गरी खेल क्षेत्रको व्यावसायीकरणमा निजी क्षेत्रको सहभागिता र खेलाड़ीको सामाजिक सुरक्षा सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। घरेलु मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपाल एले लगातार चौथो जित निकालेको छ। श्रृंखलाको चौथो अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले पराजित गर्यो। यो सँगै नेपाल एले 4 खेलको अभ्यास सिरिज अपराजित रहँदै समाप्त गरेको छ। नेपालले यसअघि अमेरिकालाई हराइसकेको थियो। स्कल्यान्डलाई पनि दुवै खेलमा हराएको थियो।
अब मौसम सम्बन्धी जानकारी। आज कोशी तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। तराई क्षेत्रमा आंशिक रूपमा बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाड़ी भूभागका केही स्थानहरू, त्यसै गरी बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू तथा तराईका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:11 भयो भने सूर्यास्त भने साँझ 6:50 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण र विकासका लागि नीति तथा कार्यक्रमको विशेष जोड़। संघीय संसदको बजेट अधिवेशन शुरू, सरकारले ल्याएका संवैधानिक परिषद सहितका 8 अध्यादेश दुवै सदनमा पेश। यस वर्षको एसईईको नतिजा सार्वजनिक, 65.98% विद्यार्थी उत्तीर्ण, गत वर्षभन्दा 4% नतिजामा सुधार। चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाह 39% वृद्धि। यस वर्षको मनसून अवधिमा देशभर 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको प्रक्षेपण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 दिने चीन भ्रमणका लागि भोलि बेजिङ पुग्नुहुँदै। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।